यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने सरकारको लक्ष्य। नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय स्तरमा कालो सूचीबाट हटाउन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूको सुझाव। र चीनमा बाढ़ीका कारण कम्तीमा 30 जनाको मृत्यु। अब समाचार विस्तारमा। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने लक्ष्य राखेर मन्त्रालयले प्राथमिकता निर्धारण गरी संघीय संसदमा सूची पेश गरिएको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा कानून मन्त्री चौरसियाले सम्बन्धित मन्त्रालयले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी विधेयकको प्राथमिकताका क्रम खुलाई लक्ष्य निर्धारण गर्ने बताउनुभयो। उहाँले सरकारको नीति तथा कार्यक्रम बजेट आवधिक योजना क्षेत्रगत नीति तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौताद्वारा सिर्जित दायित्व समेतका आधारमा नयाँ कानून बनाउन लागेको बताउनुभयो। कानून मन्त्री चौरसियाले न्यायपालिकालाई साधन स्रोत सम्पन्न बनाई अदालतको कार्यबोझ घटाउन आवश्यक कार्यविधि सरलीकरण गर्ने अदालतबाट कार्ययोजना बनाएर काम शुरू गरिएको प्रदेश र स्थानीय तहसँगको समन्वयमा निशुल्क कानूनी सहायता सम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाइने बताउनुभयो। कानून मन्त्रालयले विधायन ऐन कार्यान्वयनमा आएको र हालसम्म विभिन्न मन्त्रालय र निकायबाट 6 नियमावली 5 विनियमावली 3 निर्देशिका र 7 कार्यविधि मन्त्रालयमा दर्ता हुन आएको जनाएको छ। मन्त्रालयका अनुसार विधायन ऐनमा भएको व्यवस्था अनुसार प्रत्यायोजित व्यवस्था अनुसार बनेका कानूनहरू तोकिएको समयमा दर्ता गर्ने र जानकारी नगराइएमा स्वत खारेज हुने व्यवस्था ऐनमा रहेको छ। कानून मन्त्रालयले 74 जिल्लामा कानूनी सहायता अधिकारीको नियुक्ति गरी निशुल्क कानूनी सहायता सुविधा पुर्याएको जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका अनुसार आर्थिक वर्ष 2081-82 15 जिल्लामा जिल्ला कानूनी सहायता अधिकारीको नियुक्त गरिएको छ। म्याग्दी मनाङ र मुस्ताङ गरी 3 जिल्लामा मुद्दाको संख्याको आधारमा कानूनी सहायता अधिकारी नियुक्त गरिने मन्त्रालयले जनाएको छ। कानून मन्त्रालयका अनुसार निशुल्क कानूनी सहायता अन्तर्गत हालसम्म 1,179 कानूनी परामर्श र 779 विषयमा मुद्दा दर्ता गरिएको छ। कानूनी सहायतालाई थप प्रभावकारी रूपमा अगाडि बढ़ाउन निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक तयार गरिएको र विधेयकलाई यसै वर्ष संसदमा पेश गर्ने गरी सरकारले तयारी गरेको पनि मन्त्रालयले जनाएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल हवाई सेवा प्राधिकरण विधेयक 2081 माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल गरेको छ। समितिको आजको बैठकमा सदस्यहरूले हाल नेपालको हवाई सेवा अन्तर्राष्ट्रिय स्तरमा कालो सूचीमा रहेकाले अब बने कानून त्यसलाई हटाउने गरी बनाइनुपर्ने, सेवा स्तरको संस्थागत सुधारमा ध्यान दिनुपर्ने, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने गरी कानून निर्माण गरिनुपर्ने लगायतका विषयमा सुझाव दिनुभयो। यसै गरी नेपालको हवाई क्षेत्र असुरक्षित छ भन्ने नकारात्मक प्रचारलाई निराकरण गर्ने गरी सुधारका कार्यहरू अगाडि बढ़ाउन सम्बन्धित निकायले ध्यान दिन नसकेको भन्दै समिति सदस्यहरूले मन्त्रालयलाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले भूमिहीनको पहिचान तथा वर्गीकरणको जिम्मेवारी स्थानीय तहलाई दिएको र त्यस अनुसार नै जग्गा वितरण गर्ने बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक 2082 छलफलमा मन्त्री अधिकारीले सबै पालिकाहरूले भूमिहीनको वर्गीकरण नगरेको उल्लेख गर्नुहुँदै भूमिहीन दलित तथा सुकुम्बासीको वर्गीकरण भएको पालिकामा मात्र जग्गा वितरण प्रक्रिया अगाडि बढ़ाइने जानकारी दिनुभयो। विधेयकमाथिको छलफलमा सांसदहरूले विधेयकले बिचौलिया तथा भ्रष्टहरूको हितमा काम गर्ने खतरा रहेको बताउँदै विधेयकको नाममा सरकारी भूमि निजीकरण गर्ने कार्यलाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। बैठकमा सांसदहरूले भूमिहीन दलित र सुकुम्बासीको पहिचान तथ्यमा आधारित हुनुपर्ने र भूमि वितरण प्रक्रिया पारदर्शी तथा निष्पक्ष हुनुपर्ने धारणा राख्नुभयो। यस्तै सांसदहरूले नदी किनारा सड़क छेउमा अव्यवस्थित बस्ती व्यवस्थापन गर्नुपर्ने तथा सरकारी जमीनमा अवैध रूपमा ठूला भवन निर्माण कार्यलाई रोक्नुपर्नेमा जोड़ दिनुभयो। मुलुकको प्रमुख आर्थिक केन्द्र वीरगंज सहित मधेसमा गहिरिँदै गएको जल संकटको जड़ अन्तत चुरे क्षेत्रको विनाश रहेको प्रष्ट देखिन थालेको छ। वर्षातको पानी संचित भई जमीनमुनि रिचार्ज हुने प्रमुख स्रोत मानिएको चुरे क्षेत्र जथाभावी उत्खनन डोजर मार्फत गहिरो खाल्डो खन्ने आग लागि र चरीचरण जस्ता गतिविधिका कारण तहस नहस हुँदै गएको छ। पछिल्ला वर्षहरूमा बालुवा गिटीको अनियन्त्रित उत्खनन, स्थानीय तहहरूको ठेक्का मार्फत दोहन र संरक्षण उपायको कमजोर कार्यान्वयनले चुरेको सतही जलस्रोत नष्ट भइरहेको मधेस विश्वविद्यालयका उपकुलपति डाक्टर दीपक साकेले बताउनुभयो। चुरेको पहाड़ी संरचना वर्षातको पानीलाई संचित गरी भूगर्भीय तहमा पठाउने काम गर्छ। त्यहाँ पानी तल बगेर तराईका इनार नाला हिउँ पानी र सिंचाईका लागि उपयोगी हुन्छ। तर अहिले चुरेको माटो सतह भत्किएपछि पानी जमिनमा समाउन नसक्ने स्थिति आएको साक्यले दावी गर्नुभयो। सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरे पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन एआईएन मधेस प्रदेशले सक्रियता देखाएको छ। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले सुक्खाग्रस्त क्षेत्रमा तत्काल पानी र सिंचाई पुर्याउन अनुरोध गरेपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरूले नियमित गतिविधि साथै खानेपानी र सिंचाईको काम शुरू गरेको बताउनुभयो। समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुक्खा क्षेत्रको समस्या समाधानमा लाग्न अनुरोध गरेको छ। मधेस प्रदेशका जिल्लाहरूमा यसपटक पर्याप्त मात्रामा पानी नपर्दा त्यहाँका नागरिक धान रोपाईका लागि सिंचाईको अभाव खेप्नुपर्ने, चापा कलहरू समेत सुकेर खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। यसै क्रममा पानीको समस्याबाट पीड़ित नागरिकलाई तीनै तहका सरकारले भने राहतका लागि विभिन्न कार्यक्रम अगाडि बढ़ाइरहेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको यो रिपोर्ट।
मधेस प्रदेशमा देखिएको खानेपानी तथा सिंचाईको संकटबाट मुक्ति दिलाउनका लागि भगवान इन्द्रलाई गुहार लगाउँदै महिलाहरू लामो समयसम्म मधेस प्रदेशका जिल्लाहरूमा पर्याप्त मात्रामा वर्षा नभएका कारणले आम जनताहरू दोहोरो मारमा परेका छन्। एकातिर खेतमा धान रोपाईका लागि पानीको अभाव छ भने अर्कोतिर खानेपानीको समस्या उत्पन्न भएको छ। मधेसमा देखा परेको खानेपानी तथा सिंचाईको संकट समाधानका लागि तीनै तहका सरकार जुटेका छन्। खानेपानीको तत्कालीन समाधानका लागि प्रदेश सरकारबाट भएको प्रयासका विषयमा मधेस प्रदेश सरकारका ऊर्जा सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव।
जहाँ खानेपानीको धेरै आकार छ, जहाँ धेरै समस्या छ, त्यो ठाउँमा प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गरेर, निकायहरूसँग समन्वय गरेर बारुण यन्त्र मार्फत पनि खानेपानी पुर्याइरहेका छौँ। जुन बजेट छ, स्रोत साधन छ, त्यो स्रोत साधनलाई परिचालन गरेर जहाँ जहाँ समर्सियल पम्प जडान गरेर खानेपानी उपलब्ध हुन्छ त्यो ठाउँहरूमा पनि समर्सियल पम्पहरू जडान भइरहेको छ र विभिन्न दात्री निकायहरू अन्य संघ संस्थाहरूसँग पनि समन्वय गरेर यो क्षेत्रमा काम गर्ने संघ संस्थाहरू कसरी सहज खानेपानी जनताले अहिले उपलब्ध गराउने त्यतातिर हामी अग्रसर भएका छौँ।
खानेपानी तथा सिंचाईको समस्या दीर्घकालीन समाधानका लागि के गर्नुहुन्छ भन्ने जिज्ञासामा पुनः खानेपानी मन्त्री यादव।
कसरी यहाँका नदीहरूमा पानी ठहरावको व्यवस्था हुन्छ अनि मात्रै वाटर रिचार्ज हुन्छ र जमिन मुनिबाट पानी तान्न सक्छौ, त्यसको लागि जुन कोशी डाइभर्सन भयो, कोशी नदी छ, त्यो नदीहरूबाट नहर मार्फत मधेस प्रदेशका जतिवटा नदीहरू छ त्यो नदीहरूमा पानी खसालेर पानी ठहरावको व्यवस्था गर्नुपर्ने हुन्छ, त्यसबाट सिंचाई पनि हुन्छ र खानेपानीको लागि पनि जमिन मुनिबाट हामी पानी तान्न सक्छौँ। त्यतातिर पनि अध्ययन अनुसन्धानहरू शुरूआत गरेछौँ र दीर्घकालीन रूपमा जबसम्म मधेस प्रदेशमा खानेपानीको समस्या अनि सिंचाईको समस्या समाधान गरेन भने यहाँ त मरुभूमि नै हुने अवस्था छ।
सम्भावित पानीको संकट हुन नदिनका लागि ठूला नदीका पानीलाई सिंचाई तथा खानेपानीको रूपमा प्रयोग गर्नुका साथै चुरे क्षेत्रमा जलभरण कार्यक्रम अन्तर्गत पोखरीहरूको निर्माण आवश्यक रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापन पछि अब बाँकी समाचार। डोल्पाको सदरमुकाम दुनेको ठुलीबेरीमा दाउरा खोज्न जाँदा नदीमा फँसेका चारजनाको सकुशल उद्धार गरिएको छ। ठुलीबेरी नगरपालिका तीनभित्र पर्ने भेरी किनारमा दाउरा खोज्न गएका त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 6 पालाङका ललित बोहरा, नन्द प्रसाद बोहरा, घ्याम कुमार बोहरा र लाल कुमार बुढा लामा कोटेको नदी किनारको पानी बहाव बढेपछि फँसेका थिए। उनीहरूलाई नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले 3 घण्टापछि उद्धार गरेको डोल्पा जिल्ला प्रहरी प्रमुख रूख बहादुर खड्काले जानकारी दिनुभयो। गुल्मीमा अवरूद्ध कालीगण्डकी करिडोर सहित मुख्य 3 सड़क सञ्चालनमा आएका छन्। कालीगण्डकी गाउँपालिका 1 को गगरेमा पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध कालीगण्डकी करिडोर भर्खरै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। माथिबाट पहिरो खसेपछि मंगलबार बिहानबाट करिडोर बन्द भएको थियो। त्यस्तै गुल्मीको रुन्द्रेणी बामी सड़क पनि सञ्चालनमा आएको छ। यो सड़कको 2 स्थानमा अवरूद्ध भएको थियो। अविरल वर्षाका कारण सत्यौती गाउँपालिका 6 को डहरे खोलामा पानीको सतह बढेपछि अवरूद्ध सड़क सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूले जानकारी दिनुभयो। आज नाग पञ्चमी पर्व। परम्परा अनुसार नागको पूजा अर्चना गरी घरको मूल ढोकामा नागको तस्विर टाँसेर मनाइँदैछ। यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइन्छ। यसरी नागको तस्विर टाँस्दा वर्षभर घरमा नाग सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले हाल लोड सेडिङको अवस्था नरहेको प्रश्न पार्नुभएको छ। आज धनगढ़ीमा आयोजित एक कार्यक्रममा उहाँले विद्युत निर्यात समेत भइरहेको हुँदा लोड सेडिङको अवस्था नरहेको बताउनुभयो। गर्मीका समयमा विद्युत खपत बढ़ेका कारण लोड धान्न नसकेर केही स्थानको विद्युत प्रवाहमा समस्या भए पनि लोड सेडिङ नरहेको मन्त्री खड्काले प्रश्न पार्नुभयो। उहाँले वर्षातका बेला धेरै ठाउँमा मरमत गर्नुपर्ने चट्याङका कारण ट्रान्सफर्मर जल्ने जस्ता समस्या आउने भएकाले मरमत गर्न केही समय लाग्ने बताउनुभयो। आज विश्व बाघ दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई 29 विश्व बाघ दिवस मनाइन्छ। सन् 2010 रूसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले उक्त घोषणा गरेसँगै विश्व बाघ दिवस मनाउन थालिएको हो। गण्डकी प्रदेशको बागलुङमा आयुर्वेद चिकित्साप्रति नागरिकको आकर्षण बढ़दै गएको छ। बढ़दो शहरीकरणसँगै अस्वस्थकर खानपान, मोटोपन, शारीरिक व्यायामको कमी लगायतका कारण नसर्ने रोग बढ़न थालेपछि आयुर्वेदतर्फ नागरिकको आकर्षण बढ़दै गएको हो। बागलुङबाट संवाददाता कोपिला कणेलको यो रिपोर्ट।
अघिल्लो आर्थिक वर्ष 2080/81 धौलागिरी आयुर्वेद अस्पतालमा 11,455 बिरामीले सेवा लिन आएकोमा आर्थिक वर्ष 2081/82 उक्त संख्या बढ़ेर 17,548 जनाले सेवा लिए। बिना अपरेशन छारसूत्र विधिबाट पाइलिस फिसर फिस्टुलाको उपचार, हाड जोर्नी, नशा तथा माइग्रेनको समस्या समाधान तथा आयुर्वेद थेरापी सम्बन्धी सेवा लिनेको संख्या बढ़दै गएको धौलागिरी आयुर्वेद अस्पतालका प्रमुख डाक्टर शरद पन्थी बताउनुहुन्छ।
आयुर्वेद सेवा प्रति सर्वसाधारणको अत्यन्तै आकर्षण बढ़ेको छ। अकुपंचर सेवा जुन चाहिँ हाम्रो हाड जोर्नी, नशा सम्बन्धी समस्या, माइग्रेन समस्या इत्यादि सम्पूर्ण दुखाइको लागि अकुपञ्चर सेवा विशेषज्ञ चिकित्सकबाट हामीले प्रदान गर्दै आइरहेका छौँ। त्यो अलावा हामीले चाहिँ आयुर्वेदिक थेरापी जुन पञ्चकर्म पूर्वकर्म थेरापी भन्छ, जुन चाहिँ फिजियोथेरापी भन्दा नितान्त भिन्न हाम्रो आयुर्वेदिक थेरापी हुन्छ। विभिन्न किसिमका दुखाइ सम्बन्धी समस्याहरू, नसा चामिने समस्याहरू, हड्डी खिएका समस्याहरू, घुँडा सम्बन्धी समस्याहरू, पाइल्स फिसर फिस्टुला लगायतका साफसुत्र सफलतापूर्वक त्यो सेवा पनि
बिना साइड इफेक्ट नसर्ने रोगको न्यूनीकरणका लागि आयुर्वेद चिकित्सा पद्धति प्रभावकारी हुने भएकोले गण्डकी प्रदेशमा 2 आयुर्वेद अस्पतालको स्तरोन्नत को योजना अगाडि बढ़ाइएको बताउनुहुन्छ गण्डकी सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठक।
71% नागरिकहरू यो नसर्ने रोगको कारणले मृत्यु भएको अवस्था, यो नसर्ने रोगलाई न्यूनीकरण गर्नको निमित्त परम्परागत आयुर्वेद उपचार पद्धतिलाई केही महत्व दिएर गण्डकी प्रदेशमा 2 आयुर्वेद सहित 13 अस्पतालहरूको स्तर उन्नति गरेको र यी दुवै अस्पतालहरूलाई हामी 2500 अन्तरङ्ग सेवा सहितको अस्पतालको रूपमा अगाडि बढ़ाएका छौं।
गत आर्थिक वर्षमा जिल्लाभर रहेका 9 आयुर्वेद सेवा केन्द्र र आयुर्वेद अस्पतालमा आएका बिरामी बिरामीको संख्या 30,478 रहेकोमा आर्थिक वर्ष 81-82 36,495 पुगेको छ। आयुर्वेद लगायत स्वास्थ्य क्षेत्रमा बागलुङमा उल्लेखनीय प्रगति भइरहेको जिल्ला नागरिक आरोग्य समितिका संयोजक तथा बागलुङ जिल्ला समन्वय समिति प्रमुख अमर थापाको भनाई छ।
बागलुङ जिल्लाको पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ। पोखरा, काठमाडौँ, चितवन कहीँ जानु पर्दैन।
आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउनका लागि गण्डकी प्रदेशको सहयोगमा 2500 क्षमताको अन्तरंग सेवा सहितको अस्पताल सञ्चालनको तयारी भइरहेको छ। कोपिला कण्डेल, रेडियो नेपाल, बागलुङ।
बागलुङमा आयुर्वेद चिकित्सा सेवा लिनेको संख्या वृद्धि सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। चीनको राजधानी बेजिङमा मुसलधारे वर्षापछि आएको बाढ़ीका कारण अहिलेसम्म कम्तीमा 30 जनाको मृत्यु भएको छ। बेजिङमा गत शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। बाढ़ीका कारण अहिलेसम्म 80,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको बेजिङ प्रशासनले जानकारी दिएको छ। बेजिङको मौसम विभागले आज दिउँसोसम्म पनि ठूलो पानी पर्ने सम्भावना रहेकोले सतर्कता अप्नाउन आग्रह गरेको छ। चीनका राष्ट्रपति शी जिनफिङले बाढ़ीमा बेपत्ता भएका मानिसहरूको खोजीका साथै उद्धार र राहतको कार्य छिटो गर्न निर्देशन दिनुभएको छ। र अमेरिकाको न्यूयर्कमा गोलाबारी हुँदा एक प्रहरी अधिकारी सहित 4 जनाको मृत्यु भएको छ। गोली लागेका 5 मध्ये 4 जनाको मृत्यु भएको न्यूयर्कका मेयर एरिक एडम्सले जानकारी दिनुभयो। उहाँले हमलाकारीको पहिचान भइसकेको र उसलाई पक्रन सुरक्षाकर्मीको टोली खटिएको बताउनुभयो। समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। चालू आर्थिक वर्षमा 121 नयाँ कानून बनाउने सरकारको लक्ष्य। नेपालको हवाई सेवालाई अन्तर्राष्ट्रिय स्तरमा कालो सूचीबाट हटाउन प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूको सुझाव। र चीनमा बाढ़ीका कारण कम्तीमा 30 जनाको मृत्यु। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।